أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم. پروگرام زاویہ کے ساتھ ایک مرتبہ پھر حجت الاسلام والمسلمین قبلہ مولانا سید علی مرتضیٰ زہری صاحب کے ساتھ ایک نشست ہماری ہو رہی ہے، اور گزشتہ نشست میں تفسیر کے ساتھ ہم نے غزہ پر اسرائیلی بمباری کے حوالے سے بات کی تھی، اور طوفان الاقصی پہ تفصیل گفتگو ہوئی تھی، اور اس کے بعد کافی لوگوں کا خیال یہ تھا کہ اس قسم کے پروگرام جو ہیں وہ پے در پے ہونے چاہیے، چونکہ قبلہ کی مصروفیات بھی کچھ ایسی ہیں، کچھ ملک کے اندر کچھ ملک کے باہر، تو موقع نہیں مل سکا. لیکن ایک مرتبہ پھر آپ نے وقت نکالا اور ایک مرتبہ پھر ہم جمع ہوئے اسی مقصد کے لیے کہ حالات حاضرہ پہ کچھ گفتگو کریں. سب سے پہلے تو بہت شکریہ. السلام علیکم و رحمۃ اللہ.
السلام علیکم.
امید ہے آپ خیریت سے ہوں گے.
الحمدللہ.
گزشتہ دنوں آپ کافی ملک سے باہر بھی رہے، ایام فاطمیہ بھی تھے، تو مصروفیت ظاہر ہے بہت بڑی ہوئی تھی، لیکن مسلسل اصرار لوگوں کی طرف سے آپ نے بھی دیکھا ہوگا، کمنٹس کے اندر لوگ یہ کر رہے تھے کہ جو اپ ڈیٹس ہیں اس کو پے در پہ آنے چاہیے، کیونکہ غزہ کے حوالے سے خبریں جو ہیں وہ بہت آ رہی ہیں ویسے تو ہر طرف سے، لیکن اندر کی چیزیں جو ہیں وہ سامنے نہیں آ رہی ہیں. یا یہ کہ جو ہمارا مین اسٹریم میڈیا اور جو سوشل میڈیا بھی بڑا ڈر ڈر کے خبریں لگاتا ہے، عام طور پر لوگ تشویش کا اظہار بھی کر رہی ہیں کہ یہ 70 دن سے زیادہ ہو گئے ہیں، یہ جنگ ختم ہونے کا نام نہیں لے رہی ہے. تو جنگ ختم کیوں نہیں ہو رہی ہے؟ ایک تو یہ بات، دوسری بات یہ کہ ایک پوائنٹ آف ویو یہ ہے کہ جنگ کو تو ختم ہونا بھی نہیں چاہیے. یعنی بنیادی طور پر جو طوفان الاقصی ہے، یعنی حماس اور اسرائیل کے درمیان جو جنگ، اس جنگ کو تو ختم نہیں ہونا چاہیے.
صحیح.
تو جو چیز ختم ہونی چاہیے وہ غزہ کے بے گناہ انسانوں پر بمباری،
بالکل
اس کو بند ہونا چاہیے، نہ کہ وہ جنگ شروع جو ہوئی ہے وہ ختم ہوگی. اس جنگ کو تو ہوتے رہنا چاہیے، ایک پوائنٹ آف ویو یہی ہے. تو کیا خیال ہے آپ کا، یہ جنگ ختم کیوں نہیں ہو رہی ہے اور کب تک ہو سکتی ہے، یا یہ کہ ہونی نہیں چاہیے؟
بسم اللہ الرحمن الرحیم. بہت شکریہ، پروردگار کا شکر ہے، ایک بار پھر خدا نے متعال نے مسلمانوں کو عزت و نصرت دی، الحمدللہ رب العالمین. یہ کہ یہ جنگ ختم نہیں ہونی چاہیے جیسے آپ نے کہا، بالکل صحیح ہے. یہ حق اور باطل کا ایک مارکا ہے، اور حق اور باطل کا یہ مارکا ہے جو 75 سالہ قبضے کے خلاف مظلوموں کی ایک بہت بڑی جد و جہد ہے. تو ظاہر ہے کہ اس کو اس صورت میں ختم ہونا چاہیے کہ یہ ظالمانہ قبضہ ختم ہو، اس صورت میں اس کو ختم ہونا چاہیے، ورنہ ظاہر ہے جنگ جاری رہنی چاہیے اور مظلوموں کا پوری دنیا کو ساتھ دینا چاہیے. اور یہ کہ جنگ اس وقت بند ہو اور ایک خاص طریقے سے بند ہو، یہ اسرائیل کی خواہش ہے.
جنگ بندی جس کو کہتے ہیں، سیز فائر.
ہاں، یعنی اس وقت اسرائیل کی خواہش یہ ہے کہ سیز فائر اس وقت ہو جب وہ اپنے اہداف کو حاصل کر چکے ہوں. البتہ یہ ایک علیحدہ مسئلہ ہے کہ جن کو وہ اپنے اہداف سمجھ رہے ہیں وہ حاصل کر بھی لیں گے تو ان کی فتح نہیں ہوگی، یہ ایک علیحدہ مسئلہ ہے. تو ابھی اس وقت اسرائیل کی خواہش کیا ہے؟ اسرائیل کی خواہش یہ ہے کہ سیز فائر ہو اس وقت جب ہم نے اپنے 2 پوائنٹس حاصل کر لیے ہوں، اور ان کے 2 پوائنٹس یہ ہیں کہ وہ اپنے یرغمالیوں کو آزاد کرا چکے ہوں اور وہ غزہ سے حماس کا خاتمہ کر چکے ہوں، نعوذ باللہ. تو یہ ان کے 2 پوائنٹ ہیں. اگر وہ یہ کر بھی لیں، ابھی تک تو کوئی اثر نظر نہیں آ رہا، اگر وہ کر بھی لیں تب بھی جو وہ سمجھ رہے ہیں کہ جنگ جیت جائیں گے وہ نہیں جیتیں گے، چونکہ وہ جو دنیا میں جنگ ہار چکے ہیں اب اس کے جیتنے کا کوئی امکان باقی نہیں بچا ہے.
تو اس کے لیے وہ مزید بمباری اور مزید لوگوں کا قتل عام کر کے کیا حاصل کر سکتا ہے؟
یہ نیتن یاہو کی اپنے پرسنل اچیومنٹ ہے، نیتن یاہو کے لیے اور اس کی فوج کے لیے، چونکہ اس کی فوج کی بدنامی پوری دنیا میں ہو چکی ہے اور وہ اپنے اس ظلم کی وجہ سے پوری دنیا میں بدنام ہو چکے ہیں. یہ بھی ان کو
کی جنون، کوئی پاگل جنون جس کو آپ،
بالکل بالکل صحیح ہے، ایک جنون ہے. اب اسرائیل کی آرمی یہ چاہتی ہے کہ چاہے ہم دنیا میں بدنام ہوں تو ہوں، اس کا بھی میں سوچ رہا ہوں کہ وہ کیا سوچ رہے ہوں گے اور کیا سمجھنا چاہ رہے ہوں گے. تو وہ یہ سوچ رہے ہیں کہ ہم بدنام ہو چکے، ہماری بدنامی ہو چکی، اب کم سے کم ہم یہ کریں کہ اپنے دشمن کو ختم کر کے نکلیں. چاہیے میں یہ بھی سمجھ رہا ہوں، مجھے سمجھ میں آ رہا ہے کہ ان کو یرغمالیوں کی بھی پرواہ نہیں ہے، یعنی اگر یرغمالیوں کی ڈیڈ باڈیز بھی ملیں وہ تیار ہیں. ہاں کہ ہمیں اگر ڈیڈ باڈیز بھی مل جائیں تو ہم اس کے لیے بھی تیار ہیں, لیکن حماس کو ختم کر کے نکلنا ہے ہمیں, چونکہ وہ یہ سمجھ رہے ہیں کہ اس طریقے سے وہ کم سے کم ہسٹری میں یہ لکھ پائیں گے اور اپنے آپ کو یہ جسٹیفائی کر پائیں گے کہ ہم نے جو اپنے سینکڑوں سپاہیوں کا فوجیوں کا خون بہا دیا یہاں پر وہ اب اس طریقے سے جسٹیفائی ہو گیا. صحیح. اچھا کتنے فوجی مرے ہیں؟ ان کا جو آفیشیل اناؤنسمنٹ ہے اس میں 160 کے قریب مرے ہیں. جبکہ بہت خوبصورت بیان یحییٰ سنوار صاحب کا آیا جس میں انہوں نے کلیئرلی یہ کہا کہ ہم نے کم سے کم 5000 اسرائیلی فوجیوں کو نشانہ بنایا ہے, ان میں سے 2500 سے زیادہ مارے گئے ہیں اور 2500 کے قریب ایسے ہیں جو پرماننٹلی ڈسیبل ہو گئے, جنگ میں نہیں آ پائیں گے. صحیح ہے. اور اسرائیلی فوج کتنے کہہ رہی ہے؟ 156 اور 160 کے قریب کہہ رہی ہے. اچھا یہ وہ 2500 وہ مرے ہیں یہاں پر اور 5000 وہ ہیں جو ختم ہو گئے میدان جنگ سے, جو صرف غزہ کے محاذ پر ہیں. کتنے لبنان کے محاذ پہ مر رہے ہیں اس کا بھی حساب نہیں ہے, اس کا علیحدہ حساب ہے. ٹھیک ہے. اور کتنے اس 1200 میں مرے ہیں اسرائیلی فوجی, اس کو یہ لوگ بتا نہیں رہے ہیں ابھی. تو ہمارا اپنے خیال ہے کہ اسرائیلی فوج کے سامنے ایک بالکل کلیئر ایک راستہ ہے, اور وہ راستہ یہ ہے کہ ہم چاہے جیت جائیں چاہے نہ جیتیں, دنیا میں ہم ہار چکے ہیں, یہ ہماری ہار ہو چکی ہے. کم سے کم اب اتنا کر لیں کہ ہم جتنی بھی بدنامی لینی ہے لے لیں, جتنے بھی فوجی مروانے, ہم کم سے کم حماس کو ختم کر کے نکلیں یہاں سے. یہ جنون ان کے دماغ پہ آیا ہوا ہے.
ہوسٹیجز کو رہا کرنے میں کیا رکاوٹ ہے؟ ڈیلے ڈیلنگ کیوں نہیں ہو پا رہی ہے؟
ہاں ڈیل اسی پاگل پنے کی وجہ سے نہیں ہو پا رہی کہ ہوسٹیجز کو رہا کرنا ان کا ہدف ہی نہیں ہے. ان کا ہدف حماس کو ختم کرنا ہے. پہلا ہدف ان کا یہ ہے کہ وہ حماس کو ختم کریں. تو اب اگر ہوسٹیج کی ڈیل ہو گئی اور جنگ بندی ہو گئی تو حماس تو ختم نہیں ہوئی, اس لیے وہ ہوسٹیج کی ڈیل کر ہی نہیں رہے. ورنہ حماس تو کہنا چاہ رہی ہے, حماس تو بار بار یہ کہہ رہی ہے کہ بھائی ہم نہیں چاہتے کہ ہوسٹیج ہمارے پاس رہیں, آپ جنگ بندی کریں مستقل پیمانے پر اور اپنی ہوسٹیجز لے جائیں اور ہمارے بندے بھی جیل سے چھوڑ دیں. لیکن اسرائیل یہ نہیں چاہتا. کیوں؟ اس کو پتا ہے کہ اگر ہم نے یہ کیا حماس اپنی جگہ پہ باقی رہے گی, وہ اور زیادہ طاقتور ہو کر سامنے آئے گی.
لیکن اسرائیل کے اندر جو نتنیاہو کے خلاف ایک ریزسٹنس ڈیولپ ہو رہی ہے, لوگ مظاہرے کر رہے ہیں, ہوسٹیجز کے بھی لوگ اور فوجیوں کے گھر والے بھی, تو اس سے آپ کے خیال ہے پریشر ڈیولپ نہیں ہوگا ان کے اوپر کچھ؟
اگر اسرائیل ٹرو ڈیموکریسی ہوتی تو اب تک نتنیاہو جا چکا ہوتا. اس کا مطلب ہے وہ بھی اسٹیبلشمنٹ ہے اور وہ کنفرم اسٹیبلشمنٹ ہے. زائونس اسٹیبلشمنٹ ہے, وہ اسٹیبلشمنٹ ہے. اس اسٹیبلشمنٹ کو اتنی ہی اپنی عوام کی پرواہ ہے جتنی اور دوسرے ممالک کی اسٹیبلشمنٹ کو اپنی عوام کی پرواہ ہوتی ہے, وچ از نتھنگ. تو ان کو اپنا ایک آبجیکٹیو پورا کرنا ہے, اس کے لیے وہ اپنے بندے مروانے کو تیار ہیں, اس کے لیے پوری دنیا میں بدنامی لینے کو تیار ہیں. البتہ ان کے دماغ میں ایک اور چیز بھی ہے, میرا خیال ہے ان کے دماغ میں یہ ہے کہ ہم ایک دفعہ چاہے 3 مہینے لگیں, چاہے 4 مہینے لگیں, چاہے ہمیں 30-40 ہزار بندے مارنے پڑیں, ایک دفعہ ہم بندے مار کے نکل آئیں گے تو پھر ہم اپنے میڈیا کو استعمال کر کے لوگوں کی میموریز سے اس کو ختم کروا لیں گے. یہ ان کے ذہن میں ہے کہ ہم یہ کروا لیں گے. اچھا اس کی نشانی کیا ہے؟ اس کی نشانی یہ ہے کہ آج بھی, ابھی جو آج کا دن گزرا اس میں حماس نے اعلان کیا ہے, غزہ کی وزارت صحت نے اعلان کیا ہے کہ 248 لوگ 24 گھنٹے میں مارے گئے ہیں. 248.
ہاں ڈیلی مختلف فگرز اس طرح آ رہی ہیں,
150, 200, 250. اچھا اور ابھی ہمارا میڈیا دنیا بھر میں لوگ کیا کر رہے ہیں, اس کو کہہ رہے ہیں یہ روٹین ہے.
جی
ڈیل ایسے کر رہے ہیں جیسے روٹین ہے. اب آپ تصور کیجئے کہ جب محاذ پر مسلسل 150-200 لوگ مر رہے ہیں تو اس کو روٹین بنانا چاہ رہے ہیں, اور اگر یہ ختم ہو گیا تو چاہے 40,000 بھی شہید ہوئے ہوئے ہوں وہ چاہیں گے کہ یہ معاشرہ اس کو بھلا دے. صحیح. اب میں یہ سمجھ رہا ہوں کہ یہ ان کی بھول ہے. وہ زمانے گزر گئے کہ جب آپ 4 میڈیا کے ذریعے سے, 4 چینل کے ذریعے سے یا 400 چینل کے ذریعے سے لوگوں کی میموری کے اوپر رول کر رہے تھے. اس وقت جو لوگوں کی میموری کے اوپر رول کرنے والی چیز ہے وہ سوشل میڈیا ہے, اور اس کے اندر جو پبلک ایلیمنٹ ہے وہ اتنا محدود نہیں ہے. یعنی یہ بھی مجھے یقین ہے کہ سوشل میڈیا کے اندر بھی ان کے بٹھائے ہوئے سینکڑوں ہزاروں لوگ ہوں گے کہ جو یہ سارے کام کر رہے ہوں گے, لیکن پھر بھی پبلک ہوتی ہے.
جتنے مظاہرے ہو رہے ہیں دنیا بھر میں وہ خود, ہاں صرف مسلمان نہیں کر رہے ہیں, दूसरे सब कर रहे हैं और ज़ाहिर है कि इसका एक प्रेशर तो होता है।
एग्जैक्टली, तो मेरा अपने ख्याल है कि इसराइली इस्टेब्लिशमेंट इस वक्त एक जुनून में मुब्तला है। वो अच्छा, एक और उनके साथ मुसीबत है, उन्होंने 70 साल से अपने आप को और दूसरों को ये समझाया था कि हम लोग नाकाबिले शिकस्त हैं। सही है। अच्छा, अब यहाँ पर उनका एक गुरूर टूटना है कि हम किसके हाथों शिकस्त खाएं, उसके हाथों शिकस्त खाएं जो 75 साल से हमारी जेल में बैठे थे। सही है। अब ये जो एरोगेंस है, तकब्बुर है, ये तो फिरौन भी को भी लूट ले डूबा था
जी।
कि फिरौन भी ये कह रहा था ना कि मैं कैसे उस नबी की मानूं जिसकी कौम मेरी गुलाम है। और उसके बाद वो जब उनके गुलामों ने उसका शहर छोड़ के जाने की कोशिश की तो उसने कहा तो मुट्ठी भर लोग हैं, जाएंगे कहाँ। तो मेरा अपने ये ख्याल है ये फिरौनी गुरूर है और इस फिरौनी गुरूर के नतीजे में इनको अपनी हलाकत अपने हाथों लानी है, जैसे फिरौन उस पानी के अंदर गर्क हुआ। तो मेरा अपने ये ख्याल है ये जंग तमाम तर उस तकलीफ देह इंसानी सदमे के साथ बहुत सही रास्ते पे चल रही है। अलबत्त वो जो इंसानी सदमा है वो बहुत परेशान करने वाला है। यानी मैं जब सिर्फ इस बात को सोचता हूँ कि मिसाल के तौर पर कम से कम, कम से कम 10-15 लाख लोग इस वक्त डिस्प्लेस हुए हैं, कम से कम 10-15 लाख लोग, और उनमें से लाखों लोग कैंप्स के अंदर रह रहे हैं जहाँ बच्चे बूढ़े जब सब एक मुसीबत के अंदर मुब्तला हैं और लोगों को वो उठा उठा के ले जाते हैं। वो आपने वहशतनाक तस्वीर देखी होगी जिसमें सिर्फ अंडरवेयर्स पहने हुए हैं बेचारे मर्द, और उनको वो 250-300 के करीब थे जिनको वो जानवरों की तरह लेके जा रहे हैं। अब पता नहीं अंदर ले जा के क्या कुछ किया होगा उनके साथ। तो इन तमाम तकालीफ के साथ, और वो जो बच्चे शहीद हो रहे हैं, जो माएँ बेचारी तड़प रही हैं, जो बच्चे माँ बाप के बगैर रह गए, ये इंसानी तकलीफ ऐसी है जो इंसान नहीं भुला सकता। लेकिन इसके अलावा अगर बात करें,
कुछ रेजिस्टेंस तो हो रही है ना। अगर रेजिस्टेंस ना हो रही होती तो 70 दिन तक एक सिर्फ अगर आप एक कंसंट्रेशन कैंप अगर करार दे रहे हैं या उसको एक जेल समझ रहे हैं तो इसमें 70 दिन तक रेजिस्ट इसराइल की जैसी ताकत के सामने करना तो मुमकिन नहीं था। इट मीन्स कुछ तो रेजिस्टेंस मिल रही है उनको।
बिल्कुल। यानी खूबसूरत बात यह है कि इतने दिन गुजर गए और वो सब आपके नाक के नीचे पहले भी थे और अभी भी आपके नाक के नीचे हैं और मुसलसल बमबारी हो रही है। और अल्हम्दुलिल्लाह रब्बिल आलमीन, दो पैरामीटर्स हैं हमास की इस्तकामत के। नंबर एक, मिज़ाइल की के हमले अभी भी नहीं रुके, मिज़ाइल के हमले हो रहे हैं। और अजीब बात यह है कि नॉर्थ से भी हो रहे हैं, जहाँ पर इसराइली मिलिट्री चप्पे चप्पे के ऊपर बैठी हुई है, वहाँ से भी हो रहे हैं। एक बात। दूसरी बात यह है कि अभी तक होस्टेज फ्री नहीं हुए। दो बातें। और इसमें अगर मैं एक और चीज़ ऐड कर लूँ वो ये कि अभी तक हमास की लीडरशिप में कोई मेजर ब्रेक थ्रू इनको नहीं मिला उसको कुचलने में। वो अपनी जगह के ऊपर बाकी है, अपने कामों को कर रही है। एक बहुत अजीब बात यहाँ पर ये समझ में आ रही है वो ये कि तमाम तर एडवांसमेंट के बावजूद जो इसराइली मिलिट्री ने ग्राउंड के ऊपर की है अपने शदीद नुकसान के साथ, अभी तक वो टनल्स के मैप नहीं निकाल पाए कि टनल्स जा कहाँ रही हैं और ये टनल्स कहाँ से कहाँ तक पहुँची हुई हैं। तो मेरा अपना ही ख्याल है, मुझे जो अभी तक समझ में आ रहा है वो ये है कि ये कोई सप्लाई नहीं है कि जो रफा से क्रॉस होने वाली सप्लाई हो जो हमास के हाथ में है। नहीं, इसका मतलब है अंडरग्राउंड टनल्स कहीं और से सप्लाई चेन दे रही हैं। हाँ, ये कोई अब यानी अब ये समझना पड़ रहा है, पता नहीं यूं समझ में आ रहा है कि टनल्स क्रॉस कंट्रीज टनल्स हैं ये, अब मुझे ये लग रहा है। हाँ, क्योंकि वो सप्लाई के जो रफा बॉर्डर से क्रॉस होकर कंट्रोल्ड सप्लाई है वो हमास की सप्लाई नहीं बन पा रही। हमास के पास जो कुछ अभी तक आ रहा है, नज़र आ रहा है, वो इतना स्टोर करना भी नामुमकिन है जो 70 दिन से ऊपर 80 दिन के करीब जंग को चला ले। तो मेरा अपने ख्याल है कि इसराइल को बहुत अच्छी तरह नज़र आ रहा है कि हम ये जंग कम मुद्दत में कतई नहीं जीत सकते। सही। अच्छा, अभी कल भी उसका बयान आया है उस दीवाने का, नेतन्याहू का, जिसमें उसने कहा कि अभी कई महीने और लगेंगे। सही है। तो अब ये मैं बार बार मैं ये कहूँगा कि मुझे तो इस बात का इंतज़ार है कि कोई नेतन्याहू को फारिग कर ले, कोई इसराइल से उठे और इसको फारिग कर ले, क्योंकि अब सिर्फ एक बीच में बैरियर है। वो मुझे पता है कि इस्टेब्लिशमेंट भी है नेतन्याहू के पीछे, लेकिन ये जो गुरूर इनका है ये बैरियर है। उसके अलावा इनकी कोई मसलहत नहीं बची है और ना इनको जंग जीतने का कोई इम्कान नज़र आ रहा।
होसियों के किरदार के बारे में क्या कहते हैं आप? देखिए, होसी बहुत ज़्यादा इन हो गए इसमें, और ख़ास तौर पर जो उन्होंने रेड सी को बिल्कुल एक ख़तरनाक बना दिए हैं अमेरिका के लिए, इसराइल के लिए, पे दर पे अटैक्स कर रही हैं, और अमेरिका कुछ बिगाड़ नहीं पाया उनका, ना इसराइल कोई बिगाड़ पाया। मज़े की बात यह है कि हौसी तो बज़ाहिर एक छोटी सी फोर्स है, समझ लें, पूरी रियासत तो नहीं है, रियासत पे उनका काफ़ी कंट्रोल है, लेकिन यमन की रियासत तो अभी बाकायदा रियासत मेरे ख्याल में बन भी नहीं पाई है। तो ये इनके पास वो क्या ताकत है और ये कैसे ये कर रहे हैं और कितने ख़तरनाक हो सकते हैं ये, उनके खिलाफ एक वो भी बन गया है, एक अमेरिका ने बनाने की कोशिश की है, ब्लॉक बनाए, हाँ, सिक्योरिटी के हवाले से, तो क्या अंजाम होगा इसका कुछ?
हाँ, हौसियों की मिसाल मेरे नज़दीक ऐसी है कि वो ये कह रहे हैं कि भाई हम तो 7 साल से तुम लोगों के बदतरीन जुल्म को देख चुके हैं, सही है, तो जो तुम कर सकते थे तुमने 7-8 साल में कर लिया है, ठीक है, नहीं हरा सके ना, अब दोबारा ट्राई करनी है क्या?
सऊदीज
अमेरिकन्स, ब्रिटिश, फ्रेंच, सभी तो साथ खड़े थे सऊदीज के, ठीक है, सब मिलके कुछ नहीं कर सके थे ना, अब कुछ कर लोगे क्या? नहीं कर सकोगे, एक बात। दूसरी बात ये कि हौसीज ने सऊदी अरब पे क्यों नहीं फायर किया अभी तक, सही है, वो पूरी दुनिया को ये मैसेज दे चुके हैं पहले ही, वो ये कि अगर तुमने
ईरान सऊदी अरब डील के बाद नहीं कुछ
नहीं, मैं ये कह रहा हूँ कि भाई उन्होंने कोई डील खोई है ना, अब इस डील में हौसी सऊदियों को फायर नहीं कर रहे, ठीक है, इसका मतलब है वो ये क्या कह रहे हैं, वो ये कह रहे हैं कि अगर तुमने हमें ज़रूरत से ज़्यादा पिंच किया फिर हम फिर दोबारा शुरू करेंगे, सही है, और जो हौसी अमरीका की शिप मार सकते हैं क्या वो अरब स्टेट्स को नहीं मार सकते? और वो पहले कह चुके हैं कि जितने भी अरब ममालिक इस वक्त इसराइल का साथ दे रहे हैं वो हमारा लेजिटिमेट टारगेट है, सही है, तो मेरा अपने ख्याल है हौसीज के पास धमकी देने के लिए बहुत कुछ पड़ा,
धमकी के अलावा भी ड्रोन मारा उन्होंने, मिसाइल से अटैक किया है,
यानी वही कह रहा हूँ कि वो उनके पास असलाह मौजूद है जिसकी बेस पर वो दुनिया को ये धमकी दे सकते हैं कि देखो हम शिप्स को मार रहे हैं तो हम ऐसा झगड़ने की कोशिश नहीं करना,
पकड़ भी लेकर भी गए,
लेके भी गए, अच्छा अगर तुमने हमारे साथ झगड़ने की कोशिश की तो जितना कंट्रोल हमने अब तक दिखाया है हम वो कंट्रोल से बाहर आ जाएंगे। फिर
कल एक सऊदी अरब से कराची आने वाली शिप को भी उन्होंने निशाना बनाया,
वो उसमें बहुत उनका स्टाइल बहुत मेरे ख्याल में मैथमेटिकल है, उनका मैथमेटिकल स्टाइल ये कह रहा है कि भाई आप एक शिप लेके जा रहे हैं रेड सी में से, आप ट्रैकर ऑन रखिए कि आप कहाँ से आ रहे हैं और कहाँ जा रहे हैं ताकि हमें पता चले कि आप कौन हैं। दूसरी बात, जब हम आपको वार्निंग सिग्नल दें आप वार्निंग सिग्नल के ऊपर हमारा जवाब दें।
ना उन्होंने ये कहा कि उन्होंने समय हमने उनको वार्निंग सिग्नल दिया लेकिन उन्होंने जवाब रिस्पांस नहीं दिया, तो
अगर मिसाल के तौर पर दुनिया की इंटरनेशनल शिपिंग ये चाहती है कि रेड सी से गुजरे, यमनी कह रहे हैं आपको हमारे रूल को फॉलो करना पड़ेगा, ये हमारा टेरिटरी है, ये हमारा इलाका है, ठीक है, वो रूल क्या है? वो रूल ये है कि आपका ट्रैकर ऑन होना चाहिए, जब हमारी वार्निंग आपके पास जाए आप हमें जवाब दें आप कहाँ जा रहे हैं, अगर आप ये दो काम करते हैं बिस्मिल्लाह आप यहाँ से गुजर सकते हैं, ये उन्होंने ऑफिशियली भी ये बात कही है। तो ये जो बड़ी शिपिंग कंपनीज हैं मेरा अपने ख्याल है कि वो अगले हफ्ते से दोबारा शिपिंग शुरू करेंगे, मेरा अपने ख्याल है कि ये दोबारा से वहाँ शुरू करेंगे, जर्मन जो जाइंट है वो भी शुरू करेगा, और मेरा अपने ख्याल है
20% वहाँ से सारा जो कार्गो गुजरता है तो ये तो बहुत इंपॉर्टेंट है ना,
और इसी खातिर और यानी एक और यहाँ पर एक बात है वो ये है कि अगर ये शिपिंग एजेंसीज अमरीकी दबाव में आए तो यहाँ से नहीं गुजरेंगे, अगर अमरीकी दबाव, अमरीका ये चाह रहा है कि यहाँ से ना गुजरें, बरखिलाफ उस तसव्वुर के जो अमरीका इत्तेहाद बना के दिखाना चाह रहा है कि हम इंटरनेशनल शिपिंग की हिफाजत चाहते हैं, अमरीका चाहता है इंटरनेशनल शिपिंग ना हो यहाँ से,
नहीं होगा तो बहुत महंगा पड़ेगा उनको, तो बहुत लंबा जाना पड़ेगा,
लेकिन वो उससे उनको फ़ायदा क्या होगा? उससे उनको फ़ायदा ये होगा कि इसराइल का इशू इंटरनेशनल इशू बन जाएगा। अब अगर मसलन फ़र्ज़ कीजिए अगर यमनियों की बात ये लोग मान लेते हैं, इंटरनेशनल शिपिंग स्मूथली होती रहती है, किसका शिप रुक रहा है? सिर्फ इसराइल का, फिर दुनिया को क्या मुसीबत आ रही है? तो अमेरिका ये नहीं चाहता, इसराइल ये नहीं चाहता, तो वो ये चाहते हैं कि वो दुनिया को दिखाएं कि भाई सिर्फ हमारी शिपिंग नहीं रुक रही है, तुम सबकी शिपिंग रुक रही है, सही है, और हौसी बार बार ये समझा रहे हैं कि सर ये सबकी शिपिंग नहीं रुक रही, ये सिर्फ अमरीकी शिपिंग रुक रही है, और अगर आप हमारे कवानीन को फॉलो करें हम किसी की शिप को छेड़ने को तैयार, हम छेड़ने की कोई ज़रूरत नहीं है, और अगर कोई इंटरनेशनल ग्रुप बना और उसने हौसियों के ऊपर मुसीबत लाने की कोशिश की फिर वो जिन दोबारा बोतल से निकलेगा और वो जिन फिर कहीं पर भी फायर कर सकता है, और उसके पास लूज करने के लिए भी कुछ नहीं है, तुम पहले उनके ऊपर इतने सालों बमबारी कर चुके हो दोबारा करके देख लो, अब तो वो सब तैयार बैठे हैं, یعنی اتنے بھائی آپ اگر میں اور آپ بھی کسی ایک کام کے اندر 7 سال 8 سال بیٹھے ہوں اور روزانہ کا ہمارا مسئلہ یہ ہو کہ ہم نے اس کو جھیلنا ہے تو اب تو ہم تیار ہوئے ہیں جیسے غزہ والے بیچارے. تو میرا اپنا ایک خیال ہے جنگ بہت اچھے کونے پہ ہے اس وقت, اور میرا اپنا ایک خیال ہے جو مجھے سمجھ میں آتا ہے, پہلے میں یہ سمجھ رہا تھا کہ حماس 60 ڈیز تک اپنے آپ کو ریزسٹ کرے گی, اب مجھے لگ رہا ہے کہ معاملہ اسٹوریج کا نہیں ہے, یہ کوئی ان نون سپلائی ہے یہاں پر تو اسٹوریج میں اتنا نہیں آ سکتا, میرا اپنا ہی خیال ہے. تو میرا اپنا ہی خیال ہے کوئی ان نون سپلائی ہے یہاں پر, اور یہ اسرائیلی
70+ ہو گئی ہے, ظاہر
ہے 80 ڈیز کے قریب ہو رہا ہے, تو یہ سر یہ کوئی اور سپلائی ہے, اور یہ سپلائی جو ہے وہ اس جنگ کو ان لمیٹڈ ٹائم تک بھی گھسیٹ سکتی ہے.
اچھا, ظہور امام کے حوالے سے کہا جاتا ہے کہ یمن کا بھی ایک رول ہے,
بہت بڑا رول ہے, بہت بڑا,
تو وہ رول آپ کے خیال میں پلے ہونے جا رہا ہے؟
اگر میرے دل کی بات پوچھیں تو مثال کے طور پر میرے جیسا آدمی 30-35 سال سے کم اس کو دیکھ رہا ہے, ہم سب کی طرح ہم سب بھی یہی کر رہے ہیں, تو 30-35 سال میں جو بہت سارے پزل کے پیسز تھے جو نہیں تھے پہلے, سمجھ میں نہیں آتے تھے, وہ سارے پیسز فٹ ہو گئے.
10 سال پہلے تو یمن کے بارے میں ذرا معلومات تھی نہیں ہمیں,
کچھ نہیں
کہ وہاں کوئی ایسی تحریک ہوگی کوئی.
بالکل بالکل, یعنی مجھے خود یاد ہے میں ایک دفعہ دبئی میں تھا, کسی نے کہا میں یمن میں رہ چکا ہوں, تو میں دلچسپی کے ساتھ اس کے ساتھ بیٹھا 10-12 سال پہلے کہ مجھے بتاؤ یمن میں ہے کیا اور ہماری ایکسپیکٹیشنز ہیں یہ ہے وہ ہے, تو اس نے بہت ساری چیزیں بتائیں. تو میرا اپنا خیال ہے یمنیز بالکل اسی سائیکالوجی کو ریفلیکٹ کر رہے ہیں جو ظہور کے وقت یمنیوں کی سائیکالوجی پتہ چل رہی ہے, بالکل اسی سائیکالوجی پر. اس کی میں ایک نشانی عرض کر دوں, وہ یہ کہ
لیکن وہ زیدیز ہیں,
زیدیز ہیں وہ, اس کی میں ایک نشانی عرض کر دوں, وہ یہ کہ جب ہم مثال کے طور پر عصر ظہور جیسی کتاب میں پڑھتے ہیں کہ بھائی یمنیوں کا رول کیا ہے, تو یمنیوں کا رول یہ ہے کہ جیسے امام تشریف لائیں گے انشاءاللہ اور اناؤنسمنٹ کریں گے تو سب سے پہلا گروپ جو ان کے پاس پہنچے گا وہ یمنی ہوگا. صحیح, اب میں یہ بتا رہا ہوں آپ کی خدمت میں 87-88 سے, کہ اس وقت جو رائٹر ہیں وہ انقلاب اسلامی کے حامی ہیں اور وہ کہہ رہے ہیں کہ مجھے سمجھ میں یہ نہیں آ رہا کہ اس کو ہمیں دیکھنا ہوگا.
علی قرآنی کی بات,
ہاں, کہ مثلا وہ یہ کہہ رہے ہیں کہ بھائی ہمیں معلوم ہے کہ سید خراسانی بہت مضبوط ہیں اور سید خراسانی بہت ہی زیادہ پازیٹیو کیریکٹر ہے, تو امام کے پاس سب سے پہلے سید خراسانی کا لشکر کیوں نہیں جا رہا, یمنی کا لشکر کیوں جا رہا ہے؟ تو پھر وہ جواب میں لکھتے ہیں کہ یوں لگتا ہے جیسے یمنی نئے نئے دین کے اندر محاذ میں اترے ہیں, اور ان کے اندر چونکہ ڈی سینٹرلائزیشن ہے یعنی اتنا زیادہ قوانین کی پیروی نہیں ہے, تو وہ جب جو چاہتے ہیں کر لیتے ہیں,
ڈیسیجن میکنگ آسان ہے
ان کے لیے آسان.
جی جی, ویسے
بالکل یہی مینٹیلٹی اس وقت نظر آ رہی ہے کہ مثال کے طور پر حتیٰ ایران شپنگ پہ حملہ نہیں کر رہا اور یمنی کہتے ہیں ٹھیک ہے ہم نے کرنا ہے اور ہم کر رہے ہیں.
ہاں, ادھر ہے بہت سارے بین الاقوامی قوانین کا پابند ہے وہ,
ہاں,
اور یمنی تو کبھی کسی رینج میں آئے نہیں ہیں قوانین کے وہ. ویسے سید خراسانی اور یمانی دو جو بڑی لیڈرشپ کا کانسیپٹ ہے, ان کے جو آپ کریکٹرسٹکس کو دیکھیں تو ایسا لگتا ہے کہ جو یمانی ہیں وہ زیادہ بڑے لیڈر ہیں خراسانی سے, جو روایات میں جو صفات و خصوصیات آئی ہیں اس سے تو ایسا لگتا ہے یمانی, مطلب ہم تطبیق نہیں کر رہے ہیں کہ یہی وہ لوگ ہیں, وہ تو پتہ نہیں کون ہوں گے, ہاں یہ تو ہم نہیں کہہ سکتے, لیکن وہ کریکٹرسٹک وائز روایات کے مطابق جو ہے یمانی جو ہے وہ بڑے لیڈر ہوں گے.
میں ابھی تک جو میری انڈرسٹینڈنگ ہے میں اس میں تھوڑا سا اپنے ذہن کے اوپر اور بوجھ اس پہ زور ڈالتا ہوں کہ بھائی میں کیا سمجھ رہا ہوں ابھی تک کی میری انڈرسٹینڈنگ. میری انڈرسٹینڈنگ ہے کہ سید خراسانی کے پاس ایک بہت بڑا لشکر ہے, بہت بڑی طاقت ہے, اور سید خراسانی کا رول انتہائی سنجیدہ, بہت زیادہ کیلکولیٹڈ,
بلکہ ڈبل ہے کیونکہ وہ سفیانی کو بھی شکست دیں گے اور امام کے لشکر سے بھی ملاقات ملیں گے. جی,
تو میرا اپنا خیال ہے سید خراسانی کی انگیجمنٹ یمنی سے بہت زیادہ ہے, صحیح, ان کا رول بہت زیادہ ہے. میرا اپنا خیال ہے سید خراسانی کی لیڈرشپ یمنی کی لیڈرشپ سے بہت زیادہ ہے, میرا اپنا خیال ہے. ہاں یہ ہے کہ سید جو یمنی لشکر ہے اس کے پاس انگیجمنٹ کم ہے, اس کے پاس فریڈم آف ڈیسیشن زیادہ ہے چونکہ اس کی انگیجمنٹ کم ہے, تو وہ تیزی سے اپنے فیصلے کو کر سکتا ہے, لیکن سید خراسانی کے پاس انگیجمنٹ بہت زیادہ ہے, کوفہ میں بھی ان کا لشکر انوالو ہے, امام کی سپورٹ کے لیے بھی بڑھنا چاہتا ہے, تو بہت کیلکولیٹڈ کام کر رہا ہے. اچھا, یہاں پہ میں ایک پوائنٹ ہم مس کرنے والے ہیں تو میں چاہ رہا ہوں اس کو ہم واپس لے آئیں, وہ یہ کہ بہت عرصے سے ہم سے اور آپ سے ایک سوال ہو رہا ہے, وہ یہ کہ بھائی ایران حملہ کیوں نہیں کر رہا. अच्छा, अभी धैर्य की एक और डेवलपमेंट हुई, वो ये कि इसराइल ने जानबूझकर शाम के अंदर एक डिप्लोमेट को और एक ऑन ड्यूटी फौजी जनरल को शहीद किया ईरान के, सही है। अच्छा, ईरानियों का सबका क्या कह रहा है, ईरानियों का सबका ये कह रहा है कि उन्होंने आइनुल असद बेस के ऊपर फौरन मिज़ाइल बरसाए, उन्होंने कहा हम बदला लेंगे और बदला लेने में हम कोई रुकावट नहीं रखेंगे और मिज़ाइल मारेंगे, उन्होंने मार दिए, सही है। ये पैटर्न है, इसराइल क्या चाहता है, इसराइल ये चाहता है कि सेम पैटर्न ईरान फॉलो करे और मिज़ाइल मारे। इसराइल ये चाहता है कि ईरान डायरेक्ट अटैक कर डाले इसराइल के ऊपर।
ईरान ने कहा है कि मुनासिब वक्त में और मुनासिब तरीके से उसका,
उनको पता है, इसराइल को ये पता है कि अगर ईरान ने हम पर हमला कर लिया हम पूरी दुनिया को अपने साथ दोबारा खड़ा कर लेंगे। और ये नेतन्याहू की उम्मीद है जंग को लंबा करने में, कि अगर मैं जंग को लंबा करूंगा तो मैं एक टाइम ले आऊंगा जब मैं ईरान को घसीटने में कामयाब हो जाऊंगा, और अगर मैं ईरान को घसीटने में कामयाब हो गया तो जितना मेरे खिलाफ प्रोपेगेंडा हो रहा है वो सब मेरे साथ आ जाएगा। ये नेतन्याहू की पॉलिसी है, सही है। अच्छा, अब इसमें ईरान का रोल क्या है, ईरान को ये पता है कि ये हमारे साथ ये ड्रामा करना चाह रहा है, और सबका भी मौजूद है कि हमने ऐनुल असद पे मारा था, तो अभी उनको क्या करना है, उनको ये करना है कि हम अपनी मर्ज़ी से बदला लेंगे, जैसे हिजबुल्लाह ने किया जब जवाद मोगनिया की शहादत हुई तो उन्होंने कहा कि हम तुम्हारी मर्ज़ी से बदला नहीं लेंगे, अपनी मर्ज़ी से बदला लेंगे, ठीक है। तो मेरा अपने ख्याल है कि ईरान ने बहुत सोबरनेस दिखाई यहाँ पर, और ये वो फ़र्क है यमनियों और ईरानियों का, कि ईरान ने उन्होंने ये कहा कि ठीक है हमारा एक जनरल मारा गया, डिप्लोमेट था, ऑन ड्यूटी था, और हमारी जो रिवायत है वो ये कि हमें फ़ौरन बदला लेके मिज़ाइल मारना है, लेकिन हम नहीं मारेंगे, क्योंकि अगर हमने इस वक्त मिज़ाइल मार दिया फ़लस्तीनियों की मज़लूमियत 20,000 से ज़्यादा लोगों की शहादत पीछे चली जाएगी, और ये ज़ालिम हुकूमत एक दफ़ा फिर लोगों की हिमायत लेने में कामयाब हो जाएगी, सही है। अब यहाँ पर हमें एक बात सोचनी पड़ेगी कि ईरान 40 साल में जो हिमायत आलमी सतह पर नहीं ले पाया था वो फ़लस्तीनी 2 महीने में ले पाए हैं, ईरान इसको मिस नहीं करना चाह रहा, ईरान नहीं चाहता कि फ़लस्तीनियों की अचीवमेंट ज़ाया हो जाए। तो वो अगर वो इस वक्त सब्र करेगा और वो अपने साथियों से ये कहेगा कि या आप बदला लेंगे, ठीक है, या हम लंबी मुद्दत में बदला लेंगे,
जो मुनासिब वक्त होगा,
जो मुनासिब वक्त होगा। अभी जो अभी तक की जो इत्तला है, और आपने शायद देखा होगा गज़ा के अंदर से हमास की लीडरशिप ने सैयद रज़ी की शहादत पर बयानियां जारी किया है, गज़ा की लीडरशिप,
जो बड़े फौजी अफसर भी मारे उन्होंने इसराइल के,
और फौरन एक बदला लिया गया। आज भी एक असैसिनेशन हुई है इसराइल के अंदर, और उसमें जो बंदा मारा गया अब उसकी आइडेंटिटी क्लियर नहीं हुई है, अब मुझे नहीं मालूम कि वो कौन मारा गया है जिसकी आइडेंटिटी अभी क्लियर नहीं हुई। तो मेरा अपना ख्याल है कि जंग बहुत हसास है, और इस ईरान बहुत मैच्योर बिहेव कर रहा है, बहुत मैच्योर, हिजबुल्लाह बहुत मैच्योर बिहेव। अच्छा, हिजबुल्लाह के साथ भी यही मुश्किल है कि अगर उसने काबिज़ फौज, काबिज़ मुल्क ममलिकत के ऊपर, इस हुकूमत के ऊपर डायरेक्ट तल अवीव को हिट करना शुरू कर दिया तो ये सारी दुनिया से हिमायत अपने लिए लेना शुरू करेगा। इसलिए हिजबुल्लाह का क्राइटेरिया क्या है, हिजबुल्लाह का क्राइटेरिया ये है कि उन्होंने बॉर्डर के बाद एक सर्टेन किलोमीटर की लाइन मुहैया की दी है, इसके अंदर जो आएगा हम उसे मारेंगे। तो ईरान और हिजबुल्लाह दोनों बहुत मैच्योर बिहेव कर रहे हैं, और वो अपने जो साथ चलने वाले हैं यानी इराक, यमन और सीरिया, इनसे ये कह रहे हैं कि तुम्हारे पास ग्राउंड है, तुम लोग अमेरिका पर डायरेक्ट अटैक कर सकते हो, हम नहीं करेंगे इस वक्त। तो मेरा अपने ख्याल है जंग बहुत कॉम्प्लिकेटेड है, लेकिन बहुत खूबसूरत जंग है।
अच्छा, ये जो जनरल सैयद रज़ी मूसवी को शहीद किया गया अभी हालिया दिनों में, ये एन उन दिनों हुआ है जबकि शहीद कासिम सुलेमानी की बरसी आप देख रहे हैं आ रही है, तो कोई कोइंसिडेंस है या कोई मैसेज दिया जा रहा है, किस तरह देखते हैं आप इसको?
हाँ, यानी जैसे शायद इशारतन बात हुई वो ये कि इसराइली हुकूमत की पूरी कोशिश ये है कि वो ईरान को किसी तरीके से डायरेक्टली इन्वॉल्व कर ले, और ख़ासकर जनरल कासिम सुलेमानी की शहादत के नज़दीक अय्याम में इसलिए किया गया ताकि लोगों के जहनों को कनेक्ट करवाए कि जिस तरह कासिम सुलेमानी की शहादत पर ईरान ने मिज़ाइल मारे थे, अब दोबारा ड्यू है कि वैसे ही मिज़ाइल मारे, اور اسی لیے پرسنالٹی بھی وہ انتخاب کی گئی جو ان کے ساتھیوں میں سے تھی.
جی جی, بہت کلوز ریلیشن شپ تھی ان کی. جی جی,
تو یعنی وہ ان کو ریکال کروا رہے ہیں پوری ایرانی قوم کو کہ تم اپنی حکومت پر یہ پریشر کرو کہ جس طرح قاسم سلیمانی کی شہادت کے اوپر یہ باتیں سننے میں آ رہی ہیں کہ اس وقت جو پرائم منسٹر جو پریزیڈنٹ تھے روحانی, ان کے اوپر قاسم سلیمانی کی خاندان کا پریشر تھا کہ ہم اس وقت تک جنازہ نہیں دفنائیں گے جب تک آپ ریٹیلیشن نہیں کریں گے. ہاں, تو انہوں نے یہ ریکال کروانے کی کوشش کی ہے, اور یعنی انہوں نے اپنے دانش میں ایرانیوں کے لیے ایک ٹریپ بچھایا, اور اس میں انہوں نے کہا کہ ٹھیک ہے یہ اس ٹریپ میں پھنسیں گے. ایونٹ ویسا ہی ایونٹ ہے, پرسنالٹی ویسی ایک پرسنالٹی ہے, تو جو اس وقت ریئیکشن تھا وہ اب آپ دکھائیں, اب آپ میزائل ماریں.
لیکن قاسم سلیمانی ایک اسٹریٹجسٹ بھی تھے, تو یہ بھی اسٹریٹجسٹ تھے, کیونکہ دیکھیں حماس نے بھی اسماعیل ہانیہ نے ان کے جنازے پہ کھڑے ہو کر کہا یہ شہید قدس ہیں, شہید قدس ہیں, تین مرتبہ کہا انہوں نے. تو یہ جو اسٹریٹجی جس سے حماس اس وقت مقابلہ کر رہی ہے کسی حد تک, تو یہ اسٹریٹجی ڈیزائن کرنے والے بھی قاسم سلیمانی ہیں.
ہاں بالکل بالکل ہے, اور ممکن ہے کہ ان کا بھی اسٹریٹجسٹ میں کوئی مین رول ہو. بالآخر وہ 25 سال سے یہاں پر تھے اور وہ اس علاقے کے اندر کام کو منظم کر رہے تھے, تو یقیناً رول ہوگا. لیکن میں عرض کر رہا ہوں کہ جو صہیونی حکومت کی کوشش ہے وہ ایک ایسی سمت میں دھکا دینا ہے جہاں پر اس وقت جانے کا جانا فلسطینیوں کی مظلومیت کے خلاف ہوگا. تو میرا اپنے خیال ہے کہ جب بھی کوئی اسٹریٹجی بنانے لگتا ہے تو سب سے پہلے یہ کوشش کرتا ہے, ایک مشہور جملہ ہے کہیں سے, وہ کہتے ہیں کہ دشمن کو مارنے سے پہلے اسٹریٹجی کو مار لو.
اصل جنگی اسٹریٹجی کی ہوتی,
پھر شاید دشمن کو مارنے کی ضرورت ہی نہ پڑے.
صحیح بات.
تو اس وقت صہیونی حکومت چاہ رہی ہے کہ ایران کے لیے ٹریپ بنائے اور اس ٹریپ میں ان کو پھنسائے, اور اس کو پھنسا کر وہ اپنی آئسولیشن کو ختم کر لے. اور ظاہر ہے کہ ایرانی اتنے چھوٹے لوگ نہیں ہیں, اتنے قد کاٹ کے چھوٹے نہیں ہیں کہ وہ اس ٹریپ کو نہ دیکھ پائیں, تو انہوں نے اس ٹریپ کو دیکھ لیا ہے. ہاں یہ ہے کہ وہ یہ بات مسلسل کہہ رہے ہیں کہ بغیر جواب کے ہم نہیں بیٹھیں گے, لیکن جواب مناسب طریقے سے دیں گے, اور وہ اپنے ٹرمز کے اوپر دیں گے نہ کہ آپ کی ٹرمز کے اوپر. تو جس طرح قاسم سلیمانی کی شہادت پہ ہوا کہ انہوں نے اپنی ٹرمز خوب ڈیفائن کی ایرانیوں نے, انہوں نے کہا ہم میزائل برسائیں گے اور تمہاری جرات نہیں ہوگی کہ تم جواب دو, اور ایسے ہی ہوا. تو میرا اپنے خیال ہے کہ اس وقت جو انقلابی حکومت ہے اور انقلابی دستے ہیں وہ اپنی اسٹریٹجی ڈیفائن کر چکے ہیں, اور وہ یہ ہے کہ ہم ڈائریکٹ حملہ اس وقت نہیں کریں گے, لیکن انڈائریکٹلی اتنا نقصان پہنچا دیں گے کہ صہیونی حکومت کو یہ سمجھ میں آ جائے کہ دیکھو اگر تم حتیٰ ٹریپ بچھانے کے لیے بھی اتنی بڑی غلطی کرو گے تو اس کا خمیازہ تم کو بہت بڑا.
ہمیں بھی کوئی سرپرائز بھی دیں.
ممکن ہے, لیکن وہ سرپرائز پھر سرپرائز ہوگا, وہ نہیں ہوگا جو صہیونی حکومت چاہ رہی ہے. پھر کوئی سرپرائز ہوگا, مثلاً کیا ہو سکتا ہے, مثلاً میرا اپنے خیال ہے وہ یہ کہ صہیونی حکومت کے اندر کوئی دھماکہ ہوگا. میرا خیال ہے سرپرائز یہ ہوگا کہ انہوں نے کچھ ہیکرز کو انوالو کیا اور ان سے کہا کہ ان کی بجلی اڑا دیں. سرپرائز یہ ہوگا کہ 2-3 اسیسینیشنز ہو چکی ہیں. صحیح, تو ممکن ہے کہ اس ٹائپ کے سرپرائز کی ایک چین ہو جو ان کے پاس پہلے سے بنی ہوئی ہو, یقیناً بنی ہوئی ہوگی, کہ جس جگہ پر ہم کھلا جواب نہ دے سکیں اور طاقتور جواب بھی دینا ہو تو وہ لائن اپ پہلے سے ہوا ہوا ہوگا, وہ اس وقت ٹریگر ہو جائے گا اور وہ آہستہ آہستہ اپنا جواب آتا رہے گا انشاءاللہ.
پاکستان کی طرف آتے ہیں, قائد اعظم اور وزیر اعظم آمنے سامنے ہو گئے. قائد اعظم تو اسرائیل کو ناجائز سمجھتے تھے, ہمارے وزیر اعظم جو ہیں وہ تو 2-state solution کی بات کر رہے ہیں, اور حافظ صاحب نے بھی تائید کر دیے.
حافظ صاحب, ہاں مسئلہ سارا یہ جو مجھے سمجھ میں آتا ہے وہ یہ کہ بالآخر ایک چیز ہوتی ہے جو مستقل ہوتی ہے اور ایک چیز ہوتی ہے جو آنے جانے والی چیز ہوتی ہے. اس ملک میں مستقل قائد اعظم ہے نہ وزیر اعظم, وہ مستقل ہے. یہ وہ پوائنٹ ہے جس کو کوئی چینج نہیں کر سکتا.
نہیں, لیکن وزیر اعظم کی کرسی پر آنے والے لوگ مستقل نہیں ہوتے, لیکن جو پیچھے سے پالیسی آ رہی ہے
وہ میرا اپنا ہی خیال ہے. اگر میں اصولی
طور شفٹ تو نہیں ہو رہی ہے کہیں.
ہاں وہ میں اگر وہ ٹھیک ہے, وہ اسٹیبلشمنٹ شاید اس کو شفٹ کرنے کے موڈ میں آ جائے شاید, لیکن میں ایک بات کہوں گا کہ اسٹیبلشمنٹ شاید یہ سمجھ رہی ہے کہ وہ قائد اعظم بن سکتی ہے, نہیں بن سکتی. یہ ملک ہے, ٹھیک ہے, اس کی ایک اسٹیبلشمنٹ ہے اور وہ اسٹیبلشمنٹ اپنی مرضی سے کرتی ہے اور جو چاہتی ہے کرتی ہے.
لیکن یہاں ہمارے یہاں دیکھیں نا, جو ہمارے جو مذہبی جماعتیں ہیں جو جن سے توقع ہو سکتی ہے کہ شاید وہ ان چیزوں کو رجسٹ کریں, تو وہ بھی تو اشارے پہ چلتی ہیں.
وہ اس وقت اسٹیبلشمنٹ جو چاہتی ہے کرتی ہے. سابق وزیر خارجہ کے ساتھ جو اس وقت ہو رہا ہے, ٹھیک ہے, یہ پوری دنیا کے سامنے تماشا اپنے آپ کو بنا رہے ہیں انفارچونیٹلی. تو ہماری اسٹیبلشمنٹ یہ ایسی بن گئی ہے اس وقت, ٹھیک ہے. لیکن میں پھر ایک بار اپنے آپ سے پوچھتا ہوں, کیا قائد اعظم کے مقابلے میں اسٹیبلشمنٹ پبلک کی اوپینین میں کوئی حیثیت رکھے گی کیا؟ میں آپ کو گارنٹی سے کہہ رہا ہوں نہیں رکھے گی. ہاں, فی زمانہ طاقت کا اظہار کر سکتے ہیں, فی زمانہ وہ اپنی مرضی سے پالیسیز بنا سکتے ہیں جو بنا رہے ہیں, فی زمانہ وہ جو الیکشن میں چاہیں کر سکتے ہیں جیسے کہ کرتے آئے ہیں, ٹھیک ہے. لیکن اس بہرحال وہ چاہیں کہ قائد اعظم کو ریپلیس کرنے, یہ وہ چیز ہے جو وہ نہیں کر پائیں گے, ٹھیک ہے. تو ابھی مثال کے طور پر فرض کر لیتے ہیں کہ انہوں نے کوئی ایسا اسٹیپ اٹھایا جس سے پاکستان اسرائیل کے نزدیک جانے لگا, ٹھیک ہے. تو کیا وہ یہ کر سکتے ہیں؟ ہاں, اندرون خانہ کر رہے ہوں گے. ویسے ایک بات ہے جو مجھے سمجھ میں آتی ہے, وہ یہ کہ کون سا پاکستانی بڑا پولیٹیشین ہے جس نے یہ نہیں کیا اندر
آلموسٹ بے قرار ہیں بعض لوگ.
ہاں, بہت ہی بہنے کو تیار. تو لیکن بہرحال یہ ملک ہے, اور چاہے کوئی بھی کچھ کر لے, بالآخر یہ ایک ملک ہے, اس کی ایک عوام ہے. کب تک چلا لیں گے؟ یہ عوام اسرائیل کو نہیں مانے گی. آپ ایک بات, چھوٹی سی بات دیکھیں, پہلا اسلامی ملک جس نے سب سے بڑی مسلمانوں کی کمر میں اور فلسطین کی کمر میں چھری گھونپی تھی وہ مصر تھا.
جی,
کیمپ ڈیوڈ ایگریمنٹ کیا تھا اس نے, صحیح ہے. اس مصر کے اندر ابھی چند دن پہلے اسٹیڈیم کے اندر فٹ بال کے میچ کے دوران پورا اسٹیڈیم ایک آواز ہو کر فلسطین کے لیے نعرے لگاتا ہے, صحیح ہے. اور یہ وہ ملک ہے جس نے سب سے پہلے اسرائیل کے ساتھ دوستی کی تھی, آج تک وہ اسرائیل کے بالکل کوآرڈینیشن میں چلتا ہے. جس وقت اسرائیل کہتا ہے رفا بارڈر کھولو, وہ کھولتا ہے. جس دن کہتا ہے بند کرو, بند کرتا ہے. کہتا ہے جو چیز بھیجنی ہے وہ بھیجتا ہے. پبلک کہاں ہے؟
اس نے تو ٹنل, ایک زمانے میں آپ کو یاد ہوگا کہ ٹنل کے اندر زہریلی گیس چھوڑ دی تھی.
ابھی بھی اس کی پبلک فلسطین کے ساتھ ہے, ٹھیک ہے. اور ابھی مجھے ایک سروے یاد آ گیا. اس وقت سعودی عرب کا کردار کیا ہے ہم سب کے سامنے ہے. وہ کس طرح سارے اسرائیل کی طرف گئے, دین ابراہیمی اور فلاں ابراہیمی پیک. اس وقت ایک سروے ہوا جس میں ابھی جو اسٹیٹسٹکس مجھے یاد ہیں, سعودیز کے 94 یا 96% نے کہا کہ فلسطینی صحیح ہیں, صحیح ہے. تو یہ ہماری اسٹیبلشمنٹ جان لے, وہ کیمپ ڈیوڈ کر لے, نعوذ باللہ, اللہ نہ کرے کہ ہماری اسٹیبلشمنٹ اتنی دیوانگی دکھائے, نہیں دکھائے گی انشاءاللہ. لیکن اگر وہ یہ سمجھ رہے ہیں کہ کر سکتے ہیں, آ جائیں آپ کیمپ ڈیوڈ کر لیجئے, لیکن آپ پھر وہیں کھڑے ہوں گے جہاں اس وقت جنرل سی سی اور یہ تمام انور السادات و فنا فنا کھڑے ہیں. تو خدا کا واسطہ اپنے آپ کو ان لوگوں کے ساتھ مت کھڑا کروائیں. آپ کی ایک عزت ہے چھوٹی موٹی, وہ اللہ نے آپ کو دی ہے, تو اس کو اپنے ساتھ محفوظ رکھیے. اور پبلک کی جو آخری امیدیں اور آخری آپ کے ساتھ توقعات ہیں ان کو خراب نہ کریں.
الیکشن کروا رہے ہیں آپ.
میرا اپنے خیال ہے ہماری اسٹیبلشمنٹ اس طرح کی کوئی حرکت نہیں کرے گی. یہ میرا اپنے خیال ہے.
یہ الیکشن کروا رہے ہیں آپ؟
ہاں, اگر میرے ہاتھ میں ہوتا تو میں ہاں, میرا خیال میں الیکشن ہوں گے, میرے خیال میں الیکشن ہو جائیں گے.
وزیر اعظم تو کہہ رہے ہیں کہ میں تھوڑی الیکشن کراؤں گا, الیکشن کمیشن الیکشن کروائے گا.
ہاں بالکل,
اور الیکشن کمیشن کھیل رہا ہے بہت دنوں سے.
بالکل.
میرے خیال میں الیکشن ہو جائیں گے. اور میرا اپنے خیال ہے جیسا کہ ایسی صورتحال میں معمولاً انڈر اسٹیبلشمنٹ کنٹریز میں ہوتا ہے, ایک ہنگ پارلیمنٹ آ جائے گی, اور اس ہنگ پارلیمنٹ کے اندر بالآخر کوئی بھی جیتنے کی پوزیشن میں نہیں ہوگا, اور بالآخر سب کو کچھ نہ کچھ مل ہی جائے گا.
پھر بھی وزیر اعظم کا تاج کس کے سر پہ ہوگا؟
یہ تو میرے جیسا آدمی تو بالکل کچھ بھی نہیں کہہ سکتا. یعنی اگر میرے جیسا آدمی اس وقت کہے تو میں کہوں گا کہ بھائی آپ ایسا کریں, انڈیپینڈنٹ سروے کرا کر دیکھ لیں پبلک اوپینین کہاں موو کر رہی ہے. تو میرا خیال ہے, ذاتی خیال ہے, کہ اس وقت بھی اگر دھاندلی نہ ہو تو پبلک اوپینین عمران خان کی طرف جا رہی ہے.
لیکن لیول پلینگ فیلڈ ملے گا؟
وہ تو بالکل ایسے ہی ہے جیسے ہمارے یہاں پہلے آج تک. کیسے؟ یعنی ایک سادہ سی بات ہے, جب عمران خان صاحب آئے تھے تو کیا جسٹ الیکشن ہو گیا تھا؟ کیا وہ منصفانہ انتخابات تھے؟ کیا وہ لیول پلینگ فیلڈ تھی؟ اصل ہمارے یہاں لیول پلینگ فیلڈ ہوتی کب ہے؟
ہاں, لیکن اس طرح کسی پارٹی کو سپریس بھی نہیں کیا گیا تھا
بھائی. وہ تو ہمارے ملک کی ایک تاریخ ہے کہ جب اسٹیبلشمنٹ کسی کو دبانے پہ آتی ہے تو کیسے دباتی ہے. ہماری تاریخ ہے, आपको पता है कि पहले हमारे साथ हमारे यहाँ क्या क्या होता रहा है। तो मेरा अपने ख्याल है कि नई चीज़ इस एतबार से ज़्यादा नहीं हुई है। हाँ ये है कि इमरान खान साहब ने आए तो वो किसी भी तरह से थे, पब्लिक के दिलों को जीत लिया था, पब्लिक के दिलों को जीता था। और मेरा अपने ख्याल है अगर एक माना में देखा जाए, मैं दोनों को मिलाना नहीं चाह रहा हूँ, लेकिन ये कि अगर पब्लिक के अंदर दिलों के ऊपर बात की जाए तो जिस तरह एक ज़माने में भुट्टो साहब लोगों के दिलों को लेने में कामयाब हो गए थे, इमरान खान साहब भी यकीनन कामयाब हो गए थे
लेकिन चूंकि वो कुछ डिलीवर नहीं कर पा रहे थे
exactly.
इसलिए उनका ग्राफ गिरता चले जा रहा था और उनको हुकूमत से हटाने के बाद इन्होंने और ज्यादा उनको फेवर दे दिया।
मैं समझता हूँ कि अगर ये ना हटाते तो फिर ये मुश्किल होती कि अब पब्लिक किससे उम्मीद लगाए। अभी ये कि इन्होंने हटा लिया तो एक अच्छी बात ये हो गई कि पब्लिक की उम्मीदें दोबारा इमरान खान साहब के साथ वापस आ गई, मजलूम होने के नाते भी, चूंकि वो जेल भी चला गए और ये और वो। लेकिन अगर वो हुकूमत में रहते तो जैसा कि हमारे यहाँ पॉलिटिकल साइंसेज में कहते हैं कि भाई किसी बहुत बड़े इनकलाबी लीडर को अगर आपने रुसवा करना है तो उसको हुकूमत दे दें। अभी मैं एक यूरोपियन कंट्री में था, जर्मनी में, तो वहाँ पर एक साहब से मेरी मुलाकात हुई तो मुझसे कहने कि मैं हमेशा ग्रीन पार्टी का फॉलोअर था और मैं ग्रीन पार्टी को बहुत सपोर्ट करता था, लेकिन अब मैं उनसे इतना नाउमीद हुआ हूँ। तो मैंने कहा भाई आप क्यों नाउमीद हुए? कहने गए भाई ग्रीन पार्टी ने आकर फॉसिल फ्यूल के फैलाव के लिए वो एग्रीमेंट किए जो पिछली हुकूमतें भी नहीं कर पाई थी, और ग्रीन पार्टी का नारा ये था कि हम फॉसिल फ्यूल के ख़िलाफ़ हैं। तो मैंने उनसे यही अर्ज़ किया, मैंने कहा देखिए ये पॉलिटिक्स में हमेशा मशहूर होता है कि जो जितना इनकलाबी हो आप उसको हुकूमत दे दें वो उतना ही कंजर्वेटिव लीडर बन के सामने आता है
जी।
और फिर वो फिर अच्छा फिर करता क्या, फिर वो नॉन इश्यूज़ को इशू बनाते हैं। अब ज़रा मज़े की बात देखिए, यानी ग्रीन पार्टी जो थी वो जेंडर इक्वलिटी के ऊपर बहुत काम कर रही थी एक ज़माने में, उनके बकौल कि उनको ये अच्छा लगा था। कहने कि अब वो सारे इश्यूज़ ख़त्म हो गए, अब एक और चीज़ के ऊपर काम कर रहे हैं। वो क्या? वो कह रहे हैं कि ये जो आप ये सिग्नल जब रेड होता है तो जो पैदल चलने वाले हैं उनका सिग्नल खुल जाता है, तो उसमें जो शेप नज़र आती है वो मर्दाना है, तो कह रहे हैं इसको मर्दाना नहीं होना चाहिए, इसको न्यूट्रल होना चाहिए। तो ये बेहतरीन मिसाल है कि जब एक पार्टी अपने असली नारों में कोई काम नहीं कर पाती तो फिर वो क्या हरकतें कर रही होती हैं।
कुछ ना कुछ माइन्यूट इशू लेकर थोड़ा अपने नॉन इशू को लेकर उनको सरवाइव करना होता है कुछ ना कुछ। अच्छा थोड़ा सा दूसरी तरफ आते हैं कि इलेक्शंस अगर होंगे, वैसे तो आसार ऐसे लग रहे हैं कि लोग जो हैं वो डर डर के इन्वेस्टमेंट कर रहे हैं, कोई पार्टियां भी आप देखें कि बड़े जलसे वलसे नहीं कर रही हैं और उम्मीदवार भी जो हैं वो सोच रहे हैं पैसे लगाएं ना लगाएं।
सही बात है
क्योंकि लगाने के बाद कमाएंगे कहाँ से, ये भी सोच रहे हैं, अनसर्टिनिटी काफ़ी है इसमें। तो ऐसे में मिल्लत जाफरिया क्या कर रही है, मतलब उनको भी कुछ इलेक्शन में जाना चाहिए नहीं जाना चाहिए? हमारे यहाँ तो ये होता है कि जब आग लग जाती है तो फिर हम सोचते हैं फायर स्टेशन बनाना चाहिए।
सही बात, लेकिन मसला है कि अब तो दो तीन दफ़ा लग चुकी है। असल में मसला इस मामले में ओपिनियन देने का ये है कि इस वक्त हम कोई भी ओपिनियन देंगे तो हमारी किसी न किसी पार्टी की ओपिनियन के ख़िलाफ़ जाएगी, चाहे हम इधर की ओपिनियन दें चाहे उधर की ओपिनियन दें। तो हम अपने जो हमारी शिया क़यादतें हैं, हमारा हमेशा से तरीका ये रहा है कि हम इस प्रोग्राम के अंदर तमाम तर शिया क़यादतों के एहतराम को हम दोस्तों को सिखाना चाहते हैं। मुश्किल ये है कि डिफरेंस ऑफ ओपिनियन पर एहतराम ख़त्म नहीं होना चाहिए था
जी।
लेकिन बदकिस्मती से हमारी जो ऑडियंस है वो ये होती है कि जैसे आप डिफरेंस ऑफ ओपिनियन दिखाते हैं तो वो ये समझते हैं कि आप एहतराम कम करना चाहते हैं, जबकि हमारी पॉलिसी इस बात पे नहीं है। हम
एक इम्पार्शल एनालिसिस होता है,
एनालिसिस होना चाहिए। और फिर मेरा अपना ख्याल है कि जो हमारी शिया पाकिस्तानी सतह की क़यादतें हैं वो इस बात को रियलाइज़ करते हैं कि भाई उनको भी डिफरेंस ऑफ ओपिनियन की ज़रूरत है, यानी कोई आदमी हो जो बोल सके। लेकिन मामूलन हमारे दोस्त अहबाब इसे कबूल नहीं कर पाते, तो वो हमारी डिफरेंस ऑफ ओपिनियन को फिर वो कहीं ना कहीं अपने लिए नाउज़ुबिल्लाह
नहीं, कोई डिसाइसिव बात ना करें। ये है कि इन जनरल जैसे मिसाल के तौर पर लुबनान में हम देखते हैं कि हिजबुल्लाह कंट्रीब्यूट करती है इलेक्शन के अंदर, एक उनका एक रोल है, पार्लियामेंट में मौजूद हैं वो, और इराक़ के अंदर जिस तरह करती हैं। तो एक थ्योरेटिकली कि मतलब पाकिस्तान में क्या देखते हैं आपके, क्या अगर कोई रोल प्ले करना चाहे मिल्लत जाफरिया को, इनका कोई वोट बैंक है, कोई इनके पास ऐसी पावर है कि ये जीत सकते हैं या जीत नहीं सकते हैं, तो किसी को हरा सकते हैं, तो कोई इस पोजीशन में हैं?
इसके ऊपर मेरा अपने बिल्कुल आपने सही कहा, इसके ऊपर हम ये सोच सकते हैं कि बहरहाल शियत के पास एक स्ट्रीट पावर, बहुत बहुत अहम स्ट्रीट पावर मौजूद है।
कुछ लोग कहते हैं कि आप तो काउंसलर नहीं जीत सकते।
हाँ, उसमें ये है,
लेकिन आजकल जो इलेक्शंस हैं उसमें तरीका ये नहीं होता कि आप काउंसलर जीत रहे हैं या आप सूबाई असम्बली जीत रहे हैं या कौमी असम्बली। अब कुछ स्ट्रेटेजी बदल गई है, आपने देखा होगा बाज़ पार्टियाँ जो हैं बहुत उनकी फॉलोइंग नहीं है, लेकिन इसके बावजूद पार्लियामेंट में वो इन हैं।
मेरा यानी इसमें मेरा अपने ख्याल है, हमें ये देखना चाहिए कि हमारा जो ऑब्जेक्टिव है वो अपने बंदों को इन करवाने से हासिल होना है, हमें पार्टीज़ के साथ अच्छा अलायंस बना के मिलना है, हासिल होना है, या नहीं हमें असम प्रेशर ग्रुप बन के हासिल करना है। मेरा अपने ये ख्याल है जो सबसे पहला काम होना चाहिए वो ये कि जितनी भी पार्टीज़ हैं, चाहे वो जो इलेक्शन में आना चाहती हैं, चाहे वो ज़ाहरी तौर पे जो ज़ाहिर रेफरेंस किसको है कि जो इलेक्शन में शिरकत करने को सही नहीं समझते, मंशूर तो लाएँ अपना कि भाई आपकी स्ट्रेटजी है क्या। मिसाल आप इलेक्शन में शिरकत करना चाहते हैं, ठीक है, आप कितने बंदे एक्सपेक्ट कर रहे हैं कि आपके पार्लियामेंट में आएंगे, चाहे प्रोविंशियल चाहे सेंट्रल और नेशनल पार्ट। उसके बाद आपकी स्ट्रेटजी क्या है, क्या हासिल करना चाहते हैं आप। तो मेरा अपने खैर जो मैं अभी तक समझ पा रहा हूँ, मैंने आज तक नहीं देखा कि पाकिस्तान की रिलीजियस पॉलिटिकल पार्टीज़ ने, चाहे वो शिया हो चाहे वो गैर शिया हो, उन्होंने अपने इस मंशूर को वाजे किया हो कि अगले 5 साल के लिए हमारी अचीवमेंट होगी क्या, स्ट्रेटजी क्या है हमारी।
देख मौलाना साहब टीवी पे कह रहे थे कि हर मसले का हल कुरान और सुन्नत में मौजूद है।
भाई ये तो जाहिर है कि फिर किसी हमें फिर मैं खुद जाऊँ कुरान और सुन्नत से निकालने की कोशिश करूँ, इसका मतलब है। तो मेरा अपने ख्याल है कि इन जनरलाइज स्टेटमेंट्स के अलावा कोई कंक्रीट लाइन ऑफ एक्शन मेरा अपने ख्याल है किसी ने भी लोगों को नहीं दी है।
अच्छा जी, ये बात आपकी है बहुत वैलिड है, और ये एक पॉइंट ऑफ व्यू है कि जी मजहबी जमातें जो हैं वो कोई बहुत ऐसा मैनिफेस्टो प्रैक्टिकल जो है ना वो नहीं पेश कर पाती हैं। सवाल ही पैदा होता है कि सेकुलर पार्टियां क्या
कर पा रही हैं। हाँ बिल्कुल सही बात है। असल में एक दफ़ा एक मसला ये होता है कि मैं अपनी औलाद के बारे में गुफ्तगू करता हूँ, तो अब कोई मुझसे अगर ये कहे कि भाई बाकियों के बच्चे तो क्या कुछ करते फिर रहे हैं, तो मैं उनसे कहता हूँ भाई ये मेरा बच्चा है, ये मेरी औलाद है, ठीक है, मेरी इसके साथ एक अटैचमेंट है। बाकी सेकुलर पार्टीज़ जो कुछ कर रही हैं वो हमें मालूम है, हमारा हमें भी कुछ ना कुछ खबर है, लेकिन सवाल ये है कि जब हम एक रिलीजियस पार्टी की बात करते हैं उसके अंदर कुछ एथिक्स की बात हो रही होती है, कुछ मोरल्स की बात हो रही है, कुछ कमिटमेंट्स की बात हो रही है, कुछ सेक्रीफाइसेस की बात हो रही है, जो हम इस वक्त मौजूद सेकुलर पार्टीज से एक्सपेक्ट नहीं कर रहे।
फिर एक और बात भी है, सेकुलर पार्टीज़ के पास खुला मैदान है, वो जिस तरह चाहते हैं अपनी स्ट्रेटजी डिज़ाइन कर सकते हैं, हलाल और हराम की इतनी ज़्यादा वो दे डोंट बॉदर।
दूसरा मसला ये है कि वहाँ तो शख्सियत परस्ती और ख़ानदान परस्ती इतनी वाज़े है कि मैं उससे पूछूँ क्या, यानी जिसका सबसे बड़ा हदफ़ ये है कि मेरा ख़ानदान हुकूमत में रहे, चाहे वो इधर की पार्टी चाहे उधर, उससे मैं क्या पूछूँ कि तुम कौम के लिए क्या लाए, उसको उसका कौम कि उसकी कौम सारा ख़ानदान है, उसका ख़ानदान के सिवा उसके पास कुछ है ही नहीं, ना इधर ना उधर, तो मैं उससे क्या तवक्को करूँ। अच्छा अच्छा, अब ख़ानदान में अहल हो या ना अहल हो, और ख़ानदान में किसी की आवाम से कोई अटैचमेंट हो या ना हो, आना उसके ख़ानदान का है, तो भाई फिर उससे तो कोई तवक्को सवाल करना ही फजूल है फिर तो। हाँ हम इधर सवाल कर सकते हैं कि भाई आप अल्लाह के नाम पर आएँ, आप रसूल के नाम पर आएँ, आप अपने इमाम के नाम पर आएँ, आप ये बताएँ कि भाई आप हमें क्या करवाना चाह रहे हैं, हमसे क्या चाहते हैं। और हकीकत मैं अभी भी अपनी ज़ात के हिसाब से कहूँ कि अगर मुझसे कोई ये कहे और मुझे कोई दिखाए कि भाई मैं ये रास्ता है मेरा जिसके ऊपर मैं चलना चाहता हूँ और इसमें कौम की मसलहत को ऐसे पूरा करेंगे, मैं क्यों साथ नहीं दूँगा, क्या मेरी कोई शरी जिम्मेदारी नहीं, मैं क्या इस पब्लिक के मुकाबले में ज़िम्मेदार नहीं हूँ, खुदा के सामने जवाबदेह नहीं हूँ। ये 22 करोड़ लोग यहाँ बेचारे मजलूम बैठे हुए हैं जिनको इतने सालों से लोग बेवकूफ़ बना रहे हैं और इनकी चमड़ी तक उधेड़ के रख दी बेचारों की और इनको कुछ नहीं मिला, तो हर आदमी इसके मुकाबले में ज़िम्मेदार है, मैं भी ज़िम्मेदार हूँ। तो जिस तरह मैं फ़लस्तीन के लिए बोलने पर मजबूर हूँ कि कुछ ना कुछ बोलूँ, इस तरह इस आवाम के लिए कुछ ना कुछ करने पर मजबूर हैं अगर हमारी तवानाई में हो तो। लेकिन जो हम चाहते हैं वो ये है कि भाई एक प्रॉपर काम किया जाए। मैं एक और दरख्वास्त भी करूँगा अपने दोस्तों से, वो ये है कि आप जीतने हारने पे भी मत जाएं, जीतने हारने पे भी न जाएं,
एक पॉलिसी भी होती है,
काम करके दिखाएं, आप काम करके दिखाएं। और वो काम क्या है, वो ये कि इलेक्शन को जिस अंदाज में नज़रियाती तौर पर लड़ा जाना चाहिए आप वो करें, कम से कम ट्रेंड तो सेट करें।
جماعت اسلامی اس طرح کر رہی ہے کہ وہ تو کافی اپنے منشور بھی اعلان کرتے ہیں سب کو، لیکن ووٹ نہیں پڑتا ان کو.
ہاں میں معذرت کے ساتھ ظاہر جماعت اسلامی کے اوپر بھی میں کوئی بہت زیادہ بلنٹ وہ تجزیہ نہیں کرنا چاہوں گا، تجربہ وہ نہیں کرنا چاہوں گا، اپنے تجربہ نہیں کرنا چاہوں گا،
لیکن اسکور کارڈ کی بات کر رہا ہوں میں کہ اس میں
یعنی مجھے اس میں ایک بات سمجھ میں آتی ہے، وہ یہ ہے کہ جماعت اسلامی کے اندر بھی اکھاڑ پچھاڑ بہت زیادہ ہے اس عنوان سے کہ مثال کے طور پر جماعت اسلامی ایک ایمبیشن لے کر اٹھی تھی مثلا مودودی صاحب کے زمانے میں، صحیح ہے؟ میں خود جماعت اسلامی کے کئی دوستوں کے ساتھ ان آفیشلی ظاہر رابطے میں رہتا ہوں، کبھی جاتا ہوں، وہ بھی ہوتے ہیں، بیٹھے ہوتے ہیں، باتیں ہوتی ہیں. آپ یقین مانیے کہ ان کے اپنے آفیشلس اس بات کو کہنے میں دیر نہیں لگاتے کہ ہم مودودی صاحب سے بہت دور ہو گئے. صحیح ہے؟ جب آپ اپنے ٹریک سے اتنا دور ہو جاتے ہیں اور پھر اس کے بعد آپ چاہیں گے پبلک آپ کو ویسی سپورٹ کرے جس طرح سے اس کو ایکچولی کر لینا چاہیے تھا، یہ ذرا مشکل ہوتا ہے، یہ ذرا مشکل ہے. تو یہ جو ڈفرینس آ گیا ہے، یہ ڈفرینس بہت خطرناک ہے. اچھا یہ کیوں ڈفرینس آتا ہے؟ وہی جو گرین پارٹی کے بارے میں بات ہوئی، جب آپ نے یہ کوشش کر لی کہ آپ نظریے سے ہٹ کر لوگوں کی پسند ناپسند کے ساتھ اندر رہنے کی کوشش کریں گے،
پاپولر پولیٹکس،
پھر آپ ایک بیان کی حد میں آ جائیں گے، ایک مظاہرے کی حد میں آ جائیں گے، لیکن جو کانکریٹ کام ہونا چاہیے پھر وہ ذرا کم ہوتا ہے، جو ہمیں سمجھ میں آتا ہے. البتہ ظاہر ہے ابھی بھی اگر ہم سے کوئی یہ کہے کہ پاکستان میں آرگنائز لیول کے اوپر ریلیجیس پولیٹیکل پارٹیز میں کون ہے، تو وہ جماعت اسلامی ہے، آف کورس جس کے اندر کوئی ڈاؤٹ نہیں ہے، جس کا ایک سابقہ بھی ہے، جس کا ایک اسٹیبلشمنٹ بھی ہے،
اور اس کے اندر ڈیموکریسی بھی ہے،
ایک حد تک بالکل ڈیموکریسی بھی ہے، قطعاً ہے. لیکن اس کے باوجود جو نظریاتی طور پر ہو جانا چاہیے تھا، ہاں وہ نہیں ہے، جس کی وجہ سے یہ کٹھن وقت ان کو بھی جھیلنا پڑتا ہے.
لیڈرشپ کے بھی رول ہوتا ہے نا، جیسے درمیان میں آئے تھے جیسے قاضی حسین احمد، اچھے بزنری لیڈر تھے ماشاء اللہ، اور انٹرنیشنل پارٹیز میں بھی دیکھا ہوگا آپ نے، قاضی صاحب کا جو ویژن کافی کلیئر تھا نا.
بہرحال ان کے ساتھ بھی پرابلمس رہی ہیں کہ وہ اپنے ٹریک سے کافی ڈسٹریکٹ ہوئے، اور مثلاً اگر اس پہ تبصرہ کرنا مناسب ہو، وہ یہ کہ کیا یہ گنجائش ہوتی ہے کہ آپ کبھی ڈکٹیٹر کے ساتھ ہوں اور کبھی ڈکٹیٹر کے خلاف ہوں؟ یہ گنجائش نہیں ہونی چاہیے.
ہاں یہ جماعت اسلامی کی تاریخ رہی ہے.
تو بس
جنرل ضیاء الحق کے دور سے دیکھیں
تو یہی مشکلات ہیں نا، کہ بھائی جب آپ نے ایک نظریہ لیا تھا. اب مثال کے طور پر مودودی صاحب نے کتنی سختیاں اٹھائیں مثال کے طور پر وہ کسی کو فیس کرنے کے لیے، اور وہ آخر وقت تک ریزسٹ بھی کرتے رہے، لیکن اس کے بعد جن کو مودودی صاحب ریزسٹ کرتے رہے انہی کے ہمراہی میں جماعت اسلامی چلتی بھی رہی، تو یہ تو نہیں ہونا چاہیے تھا پھر. اور اسپیشلی میں تو کھل کر اگر ہم بات کریں تو ہم سعودیز کو کہیں گے،
وہ کہتے ہیں ہماری ایک شورا ہوتی ہے، وہاں جو ڈیسیجن ہوتا ہے پھر ہم اس کے پابند ہوتے ہیں.
ہاں یعنی میں اپنے طور پہ یہ کہوں گا، مجھے جو سمجھ میں آتی ہے، البتہ ظاہر ہے کہ ہمارے ٹاپک نہیں تھا، وہ یہ ہے کہ اگر آپ کے پاس ایک نظریہ ہے، اس نظریے کے اوپر آپ کے کچھ لوگ ساتھ ہیں، جس دن آپ اپنی ڈپلومیسی اور اپنی پولیٹکس کے تحت اس نظریے سے پیچھے ہٹ جاتے ہیں، پھر اس کے بعد آپ چاہیں کہ سب آپ کے ساتھ ویسے ہی کھڑے رہیں، ایسا نہیں ہوتا، پھر بدل ناخواستہ لوگ آ جاتے ہیں. مثلا ہم لوگ اپنی اگر بات کریں، میرا اپنے خیال ہے، میں اپنے طور پہ سوچتا ہوں، اگر مجھے پاکستان میں کوئی مسئلہ ایسا نظر آئے جو اہل بیت اطہار کے چاہنے والوں کے لیے، اسلام کے لیے پاکستان میں ضروری ہے، تو اس وقت آواز اٹھانے والا کوئی بھی ہوگا میں اس موضوع میں اس کا ساتھ دینے پہ مجبور ہو جاؤں گا. تو اہل سنت کے ساتھ بھی اور جماعت اسلامی کے چاہنے والوں کے ساتھ بھی ایسے ہی ہوتا ہے، لیکن جب بات آتی ہے کہ آپ اس کے ذریعے کیا اچیو کر پائیں گے، اس کے لیے اس سے زیادہ ڈیڈیکیشن چاہیے، اس سے زیادہ پلاننگ چاہیے، اس سے زیادہ پینیٹریشن چاہیے، جو انفارچونیٹلی وہ لوگ نہیں کر پاتے.
چلیں ٹھیک ہے، اسی پر اختتام کرتے ہیں، اور انشاءاللہ پھر ملاقات ہوگی
انشاءاللہ،
اس دعا کے ساتھ کہ اللہ تعالیٰ دنیا بھر میں جہاں جہاں مسلمان عالم کفر کے خلاف، ظلم ستم کے خلاف برسر پیکار ہیں، ان کو کامیابی عطا فرمائے، خاص طور پر فلسطین کے مجاہدوں کو کامیابی عطا فرمائے، اور امام زمانہ کے ظہور میں تعجیل فرمائے، ہم سب کو ان کے عوان و انصار میں سے قرار دے. بہت شکریہ، انشاءاللہ دوبارہ کسی اور موضوعات کے ساتھ، اپڈیٹ کے ساتھ، حالات حاضرہ کے ساتھ دوبارہ حاضر ہوں گے. والسلام علیکم ورحمۃ اللہ وبرکاتہ.